सम्पूर्णलाई फेरि पनि सुख्रिस्को नाममा जय मसी। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि हामीले चाहिँ गत हप्तादेखि चाहिँ एउटा विषयलाई हेर्दैछौँ है, अनि त्यो विषय चाहिँ के हो त भन्दाखेरि यीशु ख्रिस्टको दोस्रो आगमन होइन। अनि हामीले हेर्दैछौँ, अनि पहिलो पाठमा चाहिँ हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि पहिलो पाठमा चाहिँ हामीले यीशु ख्रिस्ट चाहिँ किन आउनुहुन्छ होइन, वाइ इज जिजस सेकेन्ड कमिङ भन्ने कुरालाई हामीले हेरिसकेका छौँ है। यो चाहिँ अलिकति रिभाइज गर्नको लागि होइन हामीले हेरिसकेका छौँ। अनि त्यसपछि हामीले के हेऱ्यौँ त भन्दाखेरि जेनरल एक्सपेक्टेसन होइन र जेनरल एक्सपेक्टेसनमा चाहिँ के थियो त भन्दा साधारणतया दोस्रो आगमन भन्ने बित्तिकै मानिसहरूले चाहिँ के अपेक्षा राख्नुहुन्छ भन्ने कुरालाई हामीले हेरेका थियौँ। अनि त्यहाँनिर हामीले के कुरालाई देख्यौँ भने हामीले ऱ्याप्चरको थ्योरीलाई पनि अलिकति हामीले हेऱ्यौँ र साथसाथै वचनको हेर्नुहोस् त एउटा वचनले चाहिँ के भन्दछ त भन्दा यीशु ख्रिस्ट चाहिँ है तुरैको आवाजमा उहाँ आउनुहुन्छ भनेर लेखिएको छ। अर्को वचनमा चाहिँ उहाँ फेरि सुटुक्क चोर जस्तै गरी आउनुहुन्छ होइन, अनि अर्को वचनमा चाहिँ जसरी उहाँ उठाइ लगिनु भएको छ त्यसरी नै आउनुहुन्छ भन्ने कुरालाई हामीले हेऱ्यौँ भने अर्को ठाउँमा चाहिँ यीशु स्वयंले भन्नुभएको वचनमा है चाहिँ कस्तो छ त यीशु, अनि त्यसपछि अपोस्टल जोनले भन्नुभएको कुरामा चाहिँ के छ त भन्दा सबैले हरेक आँखाले देख्ने गरेर आउनुहुन्छ भन्ने कुरालाई हामीले हेर्दै थियौँ। अब होइन एउटा वचनले भन्दछ सुटुक्क, अर्कोले हरेकले देख्ने गरेर के हो त यीशु ख्रिस्ट कसरी आउनुहुन्छ होइन, यीशु ख्रिस्ट कसरी आउनुहुन्छ त भन्ने कुरालाई हामीले गत हप्ता हेर्दै थियौँ। र साथसाथै योहन्ना 14:19 उहाँले के भन्नुभयो भन्दा अब केही समयपछि चाहिँ संसारले मलाई कहिले पनि देख्दैन भनेर उहाँले भन्नुभयो होइन, संसारले कहिले पनि देख्दैन। हेर्नुहोस् त यी सबै वचनहरूलाई हामीले हेरेर चाहिँ अब यीशु ख्रिस्ट कसरी आउनुहुन्छ होला, अब दोस्रो आगमन बुझ्नको लागि चाहिँ हामीले के बुझ्नु जरुरी छ त भन्ने कुरा त अब पहिले चाहिँ उहाँ कसरी आउनुभयो होइन, हाउ हि केम, हाउ हि डाइड, उहाँ कसरी मर्नुभयो र उहाँ कसरी पुनरुत्थान हुनुभयो होइन, त्यसपछि उहाँ कस्तो हुनुहुन्छ अहिले र उहाँ कहिले आउनुहुनेछ हो। दोस्रो पार्टमा पनि दोस्रो भागमा पनि चाहिँ है अझै यो पाँचवटा प्रश्नको चाहिँ हामीले उत्तर पाउँदछौँ अथवा हामीले अध्ययन गर्दछौँ भने चाहिँ हामीलाई यीशु ख्रिस्टको दोस्रो आगमन हामी बुझ्न सक्दछौँ भन्ने कुरामा आएर चाहिँ हामीले रोकेका थियौँ होइन त। अब आज हामी यहाँबाट अगाडि बढ्नेछौँ, उहाँ कसरी आउनुभयो है त, तपाईँहरूले यो लेखेर राख्नु भएको छ होला यी हामी आज चारवटा पोइन्ट्सलाई हामी हेर्नेछौँ है, चारवटा, हाउ हि केम है, हाउ हि डाइड, उहाँ कसरी आउनुभयो कसरी मर्नुभयो र कसरी उहाँ पुनरुत्थान हुनुभयो र उहाँ कस्तो हुनुहुन्छ भन्ने चारवटा पोइन्ट्सको चाहिँ आज हामी व्याख्यालाई हेर्नेछौँ है। अब हामी अघि बढौँ है त ल। अब यीशु ख्रिस्ट संसारमा आउनुभयो हामी सबैजनालाई थाहा छ होइन र, यीशु ख्रिस्ट संसारमा चाहिँ केमा आउनुभयो त भन्दा शरीरमा आउनुभयो, तर यीशु ख्रिस्टको अस्तित्व चाहिँ शरीरमा आउनुभन्दा पनि पहिले धेरै अगाडिदेखि चाहिँ छ भन्ने कुरा चाहिँ बाइबलले हामीलाई बताउँदछ हो। त्यसो भए यीशु ख्रिस्टको यीशु ख्रिस्ट चाहिँ कस्तो हुनुहुन्थ्यो त भन्ने कुरा चाहिँ हामीले त्रिएकता भन्ने पाठमा नै हामीले हेरिसकेका छौँ होइन र, यीशु ख्रिस्ट चाहिँ परमेश्वरको वचन हुनुहुन्थ्यो हो। त्यसै कारणले गर्दा योहन्ना 1:1 के लेखिएको छ, आदिमा वचन हुनुहुन्थ्यो, भनेपछि यीशु ख्रिस्ट चाहिँ परमेश्वरको वचन हुनुहुन्थ्यो। र साथसाथै हामीले के कुरालाई पनि हेऱ्यौँ भने प्रकाश 3:14 अनुसार हामीले हेर्छौँ भने उहाँ चाहिँ परमेश्वरको सबैभन्दा पहिलो सृष्टि उहाँ हुनुहुन्थ्यो, आमेन, यीशु ख्रिस्ट। अनि उहाँ चाहिँ को हुनुहुन्थ्यो त भन्दाखेरि परमेश्वरको अनि त्यसपछि है सन होइन र एकलौटे पुत्र र अर्को हामीले एकदमै छुट्याउनु नहुने कुरा चाहिँ उहाँ चाहिँ माइकल मिखायल द आर्क एन्जल होइन प्रधान स्वर्गदूत चाहिँ येशुख्रिस्ट हुनुहुन्थ्यो, बुझ्दै हुनुहुन्छ? तब के भयो त भन्दाखेरि आजभन्दा 2000 वर्ष अगाडि येशुख्रिस्ट चाहिँ मरियम को कोखबाट चाहिँ उहाँले जन्म लिनुभयो, र जन्म लिनु हुँदाखेरि चाहिँ उहाँले के गर्नुभयो त भन्दा त्यो उहाँको नेचरलाई है आत्मिकी है प्रकृतिलाई उहाँले त्याग्नुभयो, र उहाँ कसरी जन्मनु भयो त भन्दा हाउ हि वाज बोर्न, कसरी जन्मनु भयो, उहाँ शरीरमा जन्मनु भयो, बुझ्दै हुनुहुन्छ? कसरी जन्मनु भयो उहाँ केमा, शरीरमा है त, शरीरमा जन्मनु भयो। त्यसपछि उहाँले है 30 वर्षको उमेरमा उहाँले आफ्नो जीवन चाहिँ परमेश्वरमा समर्पण गर्नुभयो पूर्ण तरिकाले, र उहाँले के गर्नुभयो, सेवकाई गर्नुभयो, र 3.5 वर्षको सेवकाई पश्चात चाहिँ उहाँले आफ्नो शरीर क्रुसमा चाहिँ बलिदान स्वरूप है चाहिँ दिनुभयो उहाँले, है दिनुभयो नि होइन र हुन्छ, ऱ्यान्सम सेक्रिफाइसको रूपमा उहाँले चाहिँ दिनुभयो। अनि जुन कुरा हामी पाउँदछौँ वचनमा पनि यही कुरा हामी पाउँदछौँ, योहन्ना 6:51 पढिदिनुहोस् त, योहन्ना 6:51 सिस्टर रोमी पढिदिनुहोस् त, यहाँ चाहिँ प्रष्टै लेखिएको छ उहाँले चाहिँ आफ्नो शरीर चाहिँ मानव जातिको निम्ति उहाँले दिनुभयो भन्ने कुरा। योहन्ना 6:51 यसुले के भन्नुभयो यहाँ, त्यो जिउँदो रोटी म नै हो है, आइ एम अ लिभिङ ब्रेड भनेर उहाँले भन्नुभयो, अनि जो स्वर्गबाट ओर्लेर आयो। हेर्नुहोस् है अब, अनि कसैले यस रोटीबाट खायो भने ऊ सधैँभरि जिउनेछ हो। त्यसपछि उहाँले भन्नुभयो, अनि त्यो रोटी चाहिँ म जो दिनेछु मेरो मासु हो। हेर्नुहोस् त, त्यो भनेको मेरो शरीर हो होइन, शरीर हो त्यो, मेरो शरीर हो, र जुन मासु म संसारको जीवनका निम्ति दिनेछु होइन। भनेपछि उहाँले आफ्नो बडीलाई उहाँको प्राणलाई चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि संसारको निम्ति चाहिँ अर्पण गर्नुभयो, बुझ्दै हुनुहुन्छ? संसारको निम्ति चाहिँ उहाँले आफ्नो शरीर चाहिँ के गर्नुभयो, दिनुभयो। यो कुरा चाहिँ हामीले प्रष्ट यहाँ राख्नुपर्छ है, हामीले उहाँले आफ्नो शरीर कसलाई दिनुभयो, संसारको निम्ति दिनुभयो। हेर्नुहोस् है अरू पदहरू पनि हामी हेरौँ, हिब्रू 10:10 पढिदिनुहोस् त, हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त, हिब्रू 10:10। र 19:20 पनि है त, पहिला 10:10 हजुर, पहिला 10:10 हिब्रू 10:10 अनि 19:20 पनि हेर्नुहोस् त, यहाँ पनि के लेखेको छ त भन्दा त्यही इच्छाद्वारा 10 पदमा है, पहिले येशुख्रिस्टको शरीरको एकैचोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौँ। हेर्नुहोस् त, येशुख्रिस्टले चाहिँ के दिनुभयो त, आफ्नो प्राणलाई चाहिँ मानव जातिको निम्ति दिनुभयो। हरेक ठाउँमा लेखिएको छ शरीरलाई होइन, यहाँ लेखिएको छ। र 19:20 पनि हामीले हेर्छौँ भने चाहिँ हेर्नुहोस् त, महापवित्र स्थानमा प्रवेश गर्ने हिम्मत प्राप्त हामीलाई हुँदछ। किन हुँदछ त भन्दाखेरि एउटा नयाँ र जिउँदो बाटोद्वारा, जुन कुरा हामीले 3 वेज भन्ने है च्याप्टर्समा हामीले हेरिसकेका छौँ, उहाँले बाटो खोलिदिनु भयो। हेर्नुहोस् त, उहाँले त्यस पर्दाद्वारा हाम्रो निम्ति खोल्नुभयो, त्यस पर्दाद्वारा जुन चाहिँ उहाँको शरीर हो। हेर्नुहोस् त, उहाँको शरीरद्वारा उहाँले जब आफ्नो प्राणलाई क्रुसमा है बलिदान स्वरूप चढाउनु भयो, त्यस पश्चात चाहिँ एउटा नयाँ बाटो खोलियो भनेर यहाँ लेखिएको छ। उहाँले आफ्नो शरीर चाहिँ अर्पण गर्नुभयो भन्ने कुरा यहाँ पनि हामी पाउँदछौँ। हेर्नुहोस् है, अब यसैया 53:10-12 पनि हामीले हेर्छौँ भने चाहिँ त्यहाँ त्यही कुरा लेखिएको छ। उहाँले आफ्नो प्राणलाई चाहिँ के गर्नुभयो त, दिनुभयो भन्ने कुरा लेखिएको छ। त्यसो हो भने यीशु ख्रीष्टले चाहिँ आफ्नो शरीरलाई चाहिँ मानव जातिको निम्ति चाहिँ उहाँले छुटकाराको मोल स्वरूप उहाँले दिनुभयो। आमेन, बुझ्दै हुनुहुन्छ? त्यसो भए हाउ ही डाइड, उहाँ कसरी मर्नुभयो त भन्दा शरीरमै, र शरीर चाहिँ उहाँले दिनुभयो। अब यति हामी बुझ्दैछौँ, दुईवटा पोइन्ट हामीले हेऱ्यौँ। अब हामीले याद गर्नुपर्ने कुरा चाहिँ पुरानो करारमा हामीले हेर्छौँ भने पुरानो करारमा चाहिँ बलि चढाउने गरिन्थ्यो, हो कि होइन? बलि चढाउने गरिन्थ्यो, अनि त्यो बलिले चाहिँ कसलाई प्रतिनिधित्व गर्दछ अथवा कसलाई दर्शाउँदछ, कसको प्रतिरूप हो त, प्रारूप हो त? येशु ख्रिस्टको हो नि, होइन? अब याद गर्नुपर्ने कुरा हेर्नुहोस् है, परमेश्वरको बलि, परमेश्वरलाई बलि चढाउँदाखेरि जब बलि चढाइन्थ्यो, बलि चढाइसकेपछि त्यो त्यो सबै कुरा चाहिँ के हो त, सक्यो नि, होइन? फेरि फिर्ता लिन्छ र त्यो फिर्ता लिन्छ कि लिँदैन थियो? बलि चढाउँदाखेरि लिँदैन थियो नि, होइन? त्यस्तै येशु ख्रिस्टले पनि आफ्नो शरीर चाहिँ बलि दिनुभयो मानव जातिको निम्ति, परमेश्वरको है अल्टरमा चाहिँ उहाँले चाहिँ के गर्नुभयो, आफ्नो शरीरलाई राख्नुभयो, दिनुभयो। भनेपछि उहाँले फेरि बडी लिनुहुन्छ होला? पुरानो करार अनुसार त त्यो हुँदैन पनि, होइन? त्यसो हो भने येशु ख्रिस्ट कसरी, अब येशु ख्रिस्टको पुनरुत्थान कसरी भयो त, अब त्यही बडीमा भयो होला? भएन। त्यसो भए कसरी भयो त? आउनुहोस् हामी पहिलो पत्रुस 3:18 हामी हेर्नेछौँ। श्रेष्ठ मुनालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। पहिलो पत्रुस 3:18, हेर्नुहोस् त यहाँ के लेखिएको छ, शरीरमा उहाँ मारिनु भयो, हो? उहाँ कसरी आउनु भएको थियो त भन्दा शरीरमा, हामीले यो कुरा हेऱ्यौँ, हाउ ही डाइड, शरीरमा नै हो। अब कसरी उठ्नु भयो त, उहाँको रेजुरेक्सन चाहिँ के भयो त, हाउ ही वाज रेजुरेक्टेड, उहाँ कसरी पुनरुत्थान हुनुभयो? अब यसको उत्तर चाहिँ यहाँ लेखिएको छ, हेर्नुहोस् त अन्तिममा के लेखिएको छ, तर आत्माद्वारा उहाँ जीवित पारिनुभयो भनेर लेखिएको छ। अब यहाँ द्वारा भन्ने शब्द चलाइएको छ, तर हामीले ग्रिक वर्ड यसको हेर्छौँ भने चाहिँ द्वारा भन्ने नै हामी पाउँदैनौँ, तर आत्मामा उहाँ उठाइनु है जीवित पारिनुभयो। आमेन, केमा? आत्मामा। भनेपछि उहाँको रेजुरेक्सन जब भयो नि, उहाँ चाहिँ स्पिरिचुअल बिइङ भएर चाहिँ उहाँ के हुनुभयो त भन्दा उहाँको रेजुरेक्सन भयो। आमेन, बुझ्दै हुनुहुन्छ? बुझ्नुभयो नि, आत्माद्वारा होइन आत्मामा उहाँ जीवित पारिनुभयो, केमा? आत्मामा, बुझ्दै हुनुहुन्छ? त्यसो भए उहाँको रेजुरेक्सन कसरी भएको हो त भन्दाखेरि आत्मामा भएको हो। त्यस पश्चात उहाँ 40 दिनसम्म आफ्नो चेलाहरू कहाँ देखा पर्नुभयो, विभिन्न फर्म्सहरूमा, है? यो कुरालाई हामी अहिले एकैछिनपछि हामी हेर्ने नै छौँ। र त्यसपछि उहाँ कहाँ जानुभयो त भन्दाखेरि स्वर्ग उठाइ लगिनुभयो, सुन्दै हुनुहुन्छ? त्यसपछि उहाँ स्वर्ग उठाइ लगिनुभयो, र स्वर्गमा जानु भइसकेपछि चाहिँ उहाँ परमेश्वरको दाहिने हाततर्फ चाहिँ विराजमान हुनुभयो, जुन कुरा हामी वचनमा पाउँदछौँ। हिब्रू 1:3-4 पढिदिनुहोस् न हाम्रो श्रेष्ठ सुनिता। आमेन। हेर्नुहोस् त यहाँ के लेखेको छ, उहाँ चाहिँ यीशु ख्रिस्ट चाहिँ को हुनुहुन्थ्यो त भन्दाखेरि उहाँको महिमाको चमक है, परमेश्वर पिताको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का प्रतिरूप हुनुहुन्छ हो। र त्यसपछि यहाँ के लेखेको छ त भन्दाखेरि हेर्नुहोस् है, र यहाँले आफ्नो सामर्थ्यको वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ, आफैद्वारा हाम्रा पापहरू शुद्ध पार्नु भएपछि हो, हाम्रो पाप शुद्ध पार्नु भएपछि जब उहाँले आफ्नो क्रुसमा आफ्नो प्राणलाई त्याग्नुभयो होइन, सबैको पापलाई उहाँले लिनुभयो, त्यसपछि यहाँ के लेखिएको छ त भन्दाखेरि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभएको छ हो। उहाँ चाहिँ कहाँ जानुभयो त भन्दाखेरि स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि, यानि कि अधिकारमा, यानि कि फेभरमा चाहिँ उहाँ हुनुहुन्छ, उहाँको सिंहासनमा। आमेन। अनि यही कुरा हामी कहाँ पाउँदछौँ त भन्दाखेरि प्रकाश 3:21 हामीले हेर्छौँ भने उहाँले के भन्नुभयो, मैले जितेँ र म कहाँ छु, परमेश्वरको सिंहासनमा छु। तिमीहरूले पनि जित्छौ भने तिमीहरू पनि हुनेछौ। यसको मतलब के हो त भन्दाखेरि उहाँ चाहिँ डिभाइन नेचरमा परमेश्वर जस्तै परमेश्वरको सिंहासनमा उहाँ बस्नुभएको छ। आमेन। बुझ्दै हुनुहुन्छ? अब हेर्नुहोस् है, यहाँसम्म आइपुग्दै गर्दा हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि उहाँ कसरी आउनुभयो, उहाँ शरीरमा आउनुभयो, हेऱ्यौँ नि होइन हामीले, उहाँ कसरी मर्नुभयो, उहाँ शरीरमा नै मर्नुभयो, ठिक छ। तेस्रो हामीले के हेऱ्यौँ, उहाँ कसरी पुनरुत्थान हुनुभयो त भन्दाखेरि उहाँ आत्मामा, स्पिरिचुअल है नेचरमा चाहिँ उहाँको पुनरुत्थान भयो, र जब पुनरुत्थानपछि उहाँ चाहिँ स्वर्ग उठाइ लगिनु भयो, त्यस पश्चात परमेश्वरले चाहिँ उहाँलाई है इनाम स्वरूप चाहिँ उहाँले के दिनुभयो त भन्दाखेरि डिभाइन नेचर चाहिँ परमेश्वरले यीशु ख्रीष्टलाई प्रदान गर्नुभयो। आमेन। त्यसो भए हाउ हि इज नाउ, उहाँ अहिले कस्तो हुनुहुन्छ त भन्दाखेरि उहाँ डिभाइन नेचरमा हुनुहुन्छ। आमेन। बुझ्दै हुनुहुन्छ? हो, त्यही नेचरमा चाहिँ उहाँ प्रेरित पावल, पहिले सावल हुनुहुन्थ्यो, उहाँको सामु चाहिँ देखा पर्नु भएको छ, जुन कुरा हामी एक्ट्स प्रेरित 26:13 पदमा हामी पाउँदछौँ। पढिदिनुहोस् त ब्रदर अमर, प्रेरित 26:13 पद।
अब हे राजा, बाटोमा मैले मध्य दिनमा घामको 30 पनि चम्किलो आकाशबाटको मेरो र मेरो र मसँग यात्रा गर्नेहरूको वरिपरि चम्केको
हेर्नुहोस् न, यहाँ 26:13 यहाँ के लेखेको छ त भन्दा यहाँ पावलले चाहिँ विटनेस गर्दै हुनुहुन्छ राजालाई होइन, उहाँले कसरी चाहिँ यीशु ख्रीष्टलाई चाहिँ उहाँले देख्नुभयो भन्ने कुरा हेर्नुहोस् है। अब यहाँ के लेखेको छ, हे राजा, बाटोमा मैले मध्य दिनमा घामको तेजभन्दा पनि चम्किलो, मध्य दिनमा घाम कस्तो लागेको हुन्छ, 12 बजे घाम हेर्नुहोस् त, एकदमै टन्टलापुर घाम लागेको हुन्छ नि होइन, त्यही माथि यो त कहाँ हो, यो मरुभूमि जस्तो ठाउँमा हो, झन् कस्तो घाम लागेको हुन्छ त्यहाँ होइन, त्यस्तो घाममा पनि, त्यो भन्दा पनि अझै ठुलो चमक चाहिँ के गरे रे पावलले चाहिँ देखे भनेर चाहिँ, मैले यहाँ देखेँ यसरी भनेर चाहिँ यहाँनिर पावलले चाहिँ के गर्दै हुनुहुन्छ त यहाँ भन्दै हुनुहुन्छ हेर्नुहोस् है। अनि ज्योति मेरो र मसँग यात्रा गर्नेहरू वरिपरि चम्केको देखे भनेर चाहिँ उहाँले भन्नुभएको छ। यही कुरा हामी प्रेरित 9 पनि हामी पाउँदछौँ, 9:7 पद हाम्रो दमनले नै पढिदिनुहोस् त, 9:7।
अनि उनीसँग यात्रा गर्ने मानिसहरू सोच चाहिँ सुनेर तर कसैलाई नदेखेर पक्क न पक्क भएर उभिरहे.
यहाँ हेर्नुहोस् त, स्वर चाहिँ सुन्यो होइन, साउलसँग भएको व्यक्तिहरूले स्वर चाहिँ सुन्यो तर देखेन, कोही पनि नदेखेर चाहिँ के भयो, यहाँ अक्क न बक्क परेको हामी यहाँ घटना देख्दछौँ. हेर्नुहोस् है, अब यही यहाँनिर हामीले हेर्छौँ भने अरूले चाहिँ देखेन नि, किन देखेन होला, किन देखेन होला, शरीरमै भएको भए त देखिनु पर्ने थियो नि होइन र, हो नि, उहाँ शरीरमा हुनुहुन्न. हेमेन बुझ्दै हुनुहुन्छ, उहाँ शरीरमा हुनुहुन्थेन यसै कारणले गर्दा अरूले देखेन. तर यहाँ कसले मात्रै देखेको छ त भन्दाखेरि पावलले मात्रै देखेको छ, किनकि अब परमेश्वरलाई यीशु ख्रिस्टलाई त्यही इच्छा लाग्यो होइन. त्यस पश्चात चाहिँ के भएको छ त भन्दा पावलको जीवन चाहिँ परिवर्तन भएको हामी देख्न सक्दछौँ. अब पहिलो कोरिन्थी 15:8 चाहिँ नि पावलले चाहिँ एउटा कस्तो एकदमै अचम्मको कुरा, यही घटनालाई चाहिँ उहाँले उल्लेख गर्नुभएको छ. एक्चुली हामी पढौँ त, पहिलो कोरिन्थी 15:8 हाम्रो बहिनी सुनितालाई पढिदिन भन्न म अनुरोध गर्न चाहन्छु. हेर्नुहोस् त, यहाँ चाहिँ नि पावल प्रेरित पावलले के भन्दै हुनुहुन्छ त भन्दाखेरि अन्तिममा एट लास्ट उहाँ म कहाँ पनि देखा पर्नु भयो, यही घटनालाई उहाँले त्यहाँ भन्दै हुनुहुन्छ. हेर्नुहोस् है, अनि उहाँले के भन्नुहुन्छ त हेर्नुहोस् त, उहाँले के भन्नुहुन्छ त भन्दाखेरि मानव समय पुरा नभई जन्मेको मान्छे कहाँ पनि देखा पर्नु भयो मानव. अब हेर्नुहोस् है, यीशु ख्रिस्टलाई, यीशु ख्रिस्ट जस्तो हुनुहुन्छ त्यही स्वरूपमा त्यही प्रकृतिमा कहिले देख्न सकिन्छ, कहिले देख्न सकिन्छ भन्दाखेरि जब मर्छौँ हामी हो, मर्छौँ हाम्रो, हामीले आफ्नो शरीरलाई हामी त्याग्छौँ र नयाँ सृष्टिमा हाम्रो जन्म हुन्छ, त्यस पश्चात मात्रै हामी देख्न सक्छौँ के, ठिक छ. आउनुहोस् त हामी पढौँ, यो चाहिँ योहन्नाको पुस्तकमा छ, योहन्नाको पुस्तक 1 योहन्ना 3:2 पढिदिनुहोस् त हाम्रो ब्रदर अनिलले. पहिलो योहन्ना 3:2 उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ. अब यो चाहिँ नि अहिले यो हाम्रो शरीरले, हाम्रो यो आँखाले चाहिँ यो देख्न सक्दैन, लिटरल आइजले, फिजिकल आइजले के, तर कहिले देख्दछौँ त भन्दाखेरि जब नयाँ सृष्टि भई हाम्रो जन्म हुन्छ, स्वर्गमा जान्छ, त्यस पश्चात मात्रै. तर यहाँ उहाँले के विटनेस गर्दै हुनुहुन्छ पावलले चाहिँ भन्दाखेरि, हो त्यो त्यो घटनालाई चाहिँ उहाँले केमा देख्नुभयो त, अहिले शरीरमा नै उहाँले चाहिँ देख्नुभयो क्या. अनि त्यही कुरा, यो देखिने व्यक्ति चाहिँ म एकदम अन्तिम हो, आई एम द लास्ट भनेर चाहिँ उहाँले विटनेस गर्दै हुनुहुन्छ. अब हेर्नुहोस् है, अब 1 तिमोथी 6:16 हामीले हेर्छौँ भने चाहिँ नि उहाँ कस्तो हुनुहुन्छ त, एकदमै डिभाइन नेचर्सको हुनुहुन्छ, परमेश्वर डिभाइन नेचरको हुनुहुन्छ भने यीशु ख्रिस्ट पनि है उहाँले फेथफुल भएर चाहिँ उहाँ स्वर्गमा चढी जानु भइसके पश्चात चाहिँ उहाँ पनि त्यस्तै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट देख्न सक्दछौँ. जुन कुरा तपाईँहरूले 1 तिमोथी 6:16 पढ्नुहोस् है त हामीले, किनकि बारम्बार यो पदलाई हामीले हेरेका छौँ. अब 1 कोरिन्थी 5:16 ब्रदर जोएल पढिदिनुहोस् त. दोस्रो कोरिन्थी 5:16
यसकारण अबदेखि उसो हामी कसैलाई पनि शरीर अनुसार चिन्ने गर्दैनौँ। हामीले क्रिस्टलाई शरीर अनुसार चिनेको भए तापनि अबदेखि उसो हामी चिन्दैनौँ।
हेर्नुहोस् त यहाँ के लेखेको छ, यीशु ख्रिस्टलाई शरीर अनुसार चिनेका भए तापनि, हो ख्रिस्टलाई के अनुसार शरीर अनुसार चिनेका भए तापनि अबदेखि उसो हामी चिन्दैनौँ, हो अबदेखि उसो हामी चिन्दैनौँ। केमा? उहाँलाई शरीरमा हामी चिन्दै चिन्दैनौँ। बुझ्दै हुनुहुन्छ? हो, यहाँ प्रश्नै लेखेको छ, अबदेखि उसो हामी शरीरमा उहाँलाई चिन्दै चिन्दैनौँ। किन? हामीले हेरिसकेका छौँ उहाँ डिभाइन नेचरमा, स्पिरिचुअल नेचरमा उहाँ हुनुहुन्छ। आमेन, हालेलुया। बुझ्दै हुनुहुन्छ? हो, यही भएको कारणले गर्दा चाहिँ यीशु ख्रीष्टले के भन्नुभयो त भन्दाखेरि, अब केही छिनपछि संसारले मलाई कहिले पनि देख्ने छैन। संसारले देख्न सक्छ यीशु ख्रीष्टलाई? सक्छ र सक्दैन नि। यसै कारणले गर्दा यीशु ख्रीष्टले योहन्ना 14:19 के भन्नुभयो, अबदेखि उसो संसारले मलाई कहिले पनि देख्ने छैन, तर तिमीहरूले चाहिँ मलाई देख्नेछौ है। बट यी सिमी, यी भनेको कसलाई भन्दैन त्यो, तर मण्डली, तिमीहरूले चाहिँ मलाई देख्न सक्छौ, मण्डलीले मात्रै। किन? किनभने बिकज आई लिभ यु स्याल लिभ अल्सो, हो किनकि म जसरी म पनि बाँचेँ तिमीहरू पनि बाँच्नेछौ, हो यसो हो भने चाहिँ मण्डलीले चाहिँ के गर्नेछ त भन्दाखेरि यीशु ख्रीष्टलाई चाहिँ देख्ने छ। बुझ्दै हुनुहुन्छ? यहाँसम्म हामी आइपुग्यो है त। ओके, अब त्यसो भए प्रश्न आउँछ, के प्रश्न आउँछ त भन्दाखेरि, थोमसले चाहिँ के भनेको थियो त भन्दा, जबसम्म है म त्यो यीशुको घाउमा चाहिँ म आफ्नो औँला हालेर हेर्दिनँ तबसम्म चाहिँ म विश्वास गर्दिनँ यीशु ख्रीष्टको पुनरुत्थान भएको, होइन? अनि यीशु ख्रीष्टले पनि के भन्नुभयो, आऊ आऊ न त हालेर हेर, होइन? अब यीशु ख्रीष्ट शरीरमै उठ्नु भएको होइन भने यो कसरी सम्भव हुनसक्छ त, होइन र? ओके, होइन, आउनुहोस् हामी यो घटनालाई अब अलिकति निहाल्नेछौँ। योहन्ना 20 योहन्ना 20 पल्टाउनुहोस् त, योहन्ना 20:27 पढिदिनुहोस् त जसले भए पनि, योहन्ना 20:27। हेर्नुहोस् त यीशु ख्रीष्टले यहाँ के भन्नुभएको छ, तिम्रो औँला यहाँ ल्याऊ, हो अनि के भन्नुभयो, र मेरो हातहरू हेर, हातहरू पनि हेर, अनि तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखाभित्र हाल। किनकि यीशु ख्रीष्टलाई के गरेको थियो त, कोखामा भाला हानेको थियो नि, होइन? हो नि, यसै कारणले गर्दा हेर यहाँ हालेर हेर भनेर चाहिँ नि यीशुले भन्नुभयो। अनि साथसाथै विश्वास नगर्ने होइन तर विश्वास गर्ने हो भनेर चाहिँ यीशु ख्रीष्टले तोमालाई भन्नुभयो, हो? अब यीशु ख्रीष्ट स्पिरिचुअल नेचरमा उहाँ उठ्नुभयो भने कसरी यो सम्भव हुनसक्छ त? अब यो घटनालाई हामी बुझ्नको निम्ति यसको अलिकति हामी पृष्ठभूमिलाई हामी हेर्नेछौँ। यो चाहिँ योहन्ना 20:19 चाहिँ यहाँ सुरु भएको छ। अब हेर्नुहोस् है, यीशु ख्रीष्ट चाहिँ नि जब यीशु ख्रीष्टको पुनरुत्थान भयो, पुनरुत्थान भइसके पश्चात चाहिँ यीशु ख्रीष्ट चाहिँ आफ्नो चेलाहरू कहाँ सामु देखा पर्नुभयो। हेर्नुहोस् है, चेलाहरू कहाँ देखा पर्नुभयो, कसरी त भन्दाखेरि त्यसरी नै अघिको घटनामा हामीले हेऱ्यौँ नि, होइन? आउनुहोस् हामी त्यो घटनालाई पढौँ। 19 पढिदिनुहोस् त ब्रदर जोएल, पढिदिनुहोस् त 19।
तब त्यही दिन अर्थात् हप्ताको पहिलो दिन साँझमा युदीहरूको डरले गर्दा चेलाहरू भेला भएको ठाउँमा ढोकाहरू बन्द थिए। तब यसो आउनुभयो र बिचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्।
हेर्नुहोस् त, अनि 20 पद पनि पढिदिनुहोस् त।
अनि त्यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हातहरू रातमा पोखा देखाउनु भयो, तब चेलाहरू प्रभुलाई देखेर खुसी भए।
भनेपछि यहाँनिर चेलाहरूको सामु चाहिँ उहाँ कसरी देखा पर्नु भएको रहेछ त भन्दाखेरि, अघि भर्खरै हामीले हेऱ्यौँ नि दोस्रो घटनामा जसरी देखा पर्नु भएको छ त्यसरी नै उहाँ देखा पर्नु भएको थियो हो। अब हेर्नुहोस् है, यदि यीशु ख्रिस्ट आत्मामा नउठ्नु भएको भए, शरीरमै उहाँ हुनुभएको भए चाहिँ नि 19 पदमा यहाँ के लेखेको छ, ढोकाहरू जब बन्द थिए तब यीशु आउनुभयो। कसरी हामी शरीरमै हामी छौँ भने ढोका बन्द भएको बेलामा हामी त्यो रुमभित्र हामी छिर्न सक्छौँ सक्छौँ? यीशु ख्रिस्ट त स्वाट्टै छिर्नु भयो नि त, होइन त्यहाँ हो नि। त्यसै कारणले गर्दा यीशु ख्रिस्ट शरीरमै उहाँ बौरी उठ्नु भएको होइन के, यदि त्यही भएको कारणले गर्दा त शरीरमै बौरी उठ्नु भयो, त्यही भएर सबैले देख्ने गरेर चाहिँ यीशु ख्रिस्ट शरीरमै आउनुहुन्छ भनेर चाहिँ नि यो कारणले गर्दाखेरि चाहिँ मानिसहरूले भन्नुभएको हो के, किनकि वचनमै छ नि त होइन र हो। त्यही भएको कारणले गर्दा तर हामीलाई यहाँ प्रष्टै के कुरा थाहा हुन्छ भने उहाँ ढोका बन्द भएको अवस्थामा उहाँ स्वाट्टै छिर्नु भएको हो। त्यसो हो भने उहाँ शरीरमा पुनरुत्थान हुनुभएको होइन, अघि नै हामीले हेरिसकेका छौँ उहाँ आत्मामा पुनरुत्थान हुनुभएको, ठिक छ। र अब यो घटनामा हामीले हेर्छौँ भने चाहिँ नि हेर्नुहोस् है, अरू चेलाहरूले त देखे यीशु ख्रिस्टलाई र खुसी पनि भए, तर थोमा चाहिँ नि त्यो बेलामा ती चेलाहरूसँग थिएन के, बुझ्दै हुनुहुन्छ, थोमा चाहिँ थिएन त्यहाँनिर। अनि अब चेलाहरूले चाहिँ के भने, ए थोमस थोमा हामीले त यीशु ख्रिस्टलाई देख्यौँ भनेर खुसी भइरहेको थियो, तर थोमसले चाहिँ के भने त भन्दाखेरि, अह जबसम्म म यीशु ख्रिस्टको घाउलाई हेर्दिनँ, औँला हालेर हेर्दिनँ है, तबसम्म म यीशु ख्रिस्ट पुनरुत्थान भएको हो भन्ने कुरा म पत्याउँदिनँ भनेर चाहिँ थोमाले भने। 24 पद पढिदिनुहोस् त, 24-25।
तर दिदीमोस भनिने थोमासलाई, जो 12 जना एक थिए, 12 जनामा एक थिए, यसो आउनुहुँदा उनीहरूसँग थिएन, यसकारण अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देखेका छौँ। तर तिनले उनीहरूलाई भने, जबसम्म म उहाँका हातहरूमा काँटीहरूका डोक देख्दिनँ अनि आफ्नो औँला ती काँटीहरूका डोकमा हाल्दिनँ र आफ्नो हातको उहाँको पोखामा हाल्दिनँ, तबसम्म म विश्वास गर्दैन।
हेर्नुहोस् त, तबसम्म म के गर्दिनँ, विश्वासै गर्दिनँ भनेर चाहिँ थोमाले भने। अब 26 पद,
अनि 8 दिनपछि उहाँ चेलाहरू फेरि
चेलाहरू कहाँ चेलाहरू
फेरि कोठाभित्र थिए, अनि उनीहरूसँग थोमा पनि थिए, तब ढोकाहरू बन्द भएकै ठाउँ भएकैमा यीशु आउनुभयो र बिचमा उभिनुभयो र भन्नुभयो,
अब दोस्रो पटक फेरि हेर्नुहोस् त, जुन बेलामा चाहिँ के थिए त थोमा पनि सँगै थिए, अनि त्यो पनि के लेखेको छ त भन्दा ढोकाहरू बन्द भएकैमा हो, यहाँ पनि लेखेको छ ढोका बन्द थियो, यीशु ख्रिस्ट स्वाट छिर्नु भयो, त्यसपछि के भन्नुभयो, तिमीहरूलाई शान्ति। अब किन शान्ति भन्नुभयो त भन्दाखेरि, होइन ढोका बन्द भएला स्वाट कोही छिर्यो भने तर्सिँदैन र होइन, यसै कारणले गर्दा यीशु ख्रिस्टले पनि के भन्नुभयो, ए ए म हुँ म नडराओ शान्ति, होइन शान्ति भनेर चाहिँ यीशु ख्रिस्टले भन्नुभयो। अब बल्ल 27 पदमा आउँछ क्या, अनि उहाँले के गर्नुभयो त भन्दा थोमालाई, हेर होइन हात हालेर हेर भनेर चाहिँ यीशु ख्रिस्टले भन्नुभयो, होइन विश्वास गर्ने हो है, विश्वास नगर्ने नबन भनेर चाहिँ थोमालाई यीशु ख्रिस्टले भन्नुभयो। अब हेर्नुहोस् है, अब यहाँनिर किन चाहिँ यीशु ख्रिस्ट है उस्तै शरीरमा आउनुभयो त, यहाँनिर किन होला, किनभने अब यसको तर हामी हेर्न जाँदैछौँ है, यो एकदमै हामीले बुझ्न जरुरी छ, किनभने उहाँले प्रेरितहरूलाई चाहिँ एउटा विशेष कामको निम्ति चाहिँ उहाँले चुन्नु भएको थियो, 12 प्रेरितलाई, सुन्दै हुनुहुन्छ हो। अब के त भन्दाखेरि नि, प्रेरितहरूले चाहिँ यीशु ख्रिस्ट को येशु ख्रीष्टले भोग्नु भएको कुरा, येशु ख्रीष्टले भोग्नु भएको दुःख, भोग्नु भएको कुरा र क्रुसमा टाँगिनु भएको र मर्नु भएको कुरा र साथसाथै सुन्नुहोस् है, साथसाथै पुनरुत्थान हुनुभएको कुरा चाहिँ सारा संसारभरि चाहिँ के गर्नुपर्ने थियो त भन्दा प्रचार गर्नुपर्ने थियो र साक्षी उनीहरू बन्नुपर्ने थियो। एमेन, बुझ्दै हुनुहुन्छ? अब साक्षी बन्नुपर्ने कुरा नै पुनरुत्थान भएको कुरा, यी तिनवटै कुरा चाहिँ उनीहरूले चाहिँ साक्षी बन्नुपर्ने थियो भने, यदि चेलाहरूसँग नै त्यो डाउट भयो भने येशु ख्रीष्ट चाहिँ पुनरुत्थान हुनुभएको है भन्ने डाउट्स भयो भने के उनीहरूले गएर चाहिँ संसारमा प्रचार गर्न सक्छ होला, सक्छ होला कि सक्दैन होला? अह, सक्दैन नि त। त्यही कारणले गर्दाखेरि चाहिँ नि येशु ख्रीष्ट चाहिँ उस्तै शरीरमा, उस्तै है याद गर्नुहोस् है, उस्तै शरीरमा चाहिँ आउनुभयो र चेलाहरू माझ चाहिँ देखा पर्नुभयो। आउनुहोस् हामी त्यो पद लुक्का 24:46 हामी हेर्नेछौँ। हाम्रो सिस्टर रोमीलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। लुका 24:46
यसरी नै कृष्ण दुःख भोग्नुपर्छ र त्यस्तो दिनमा मरण अवतार भोग्नुपर्छ।
अनि
यी
कुराहरूको साक्षी, यी कुराहरू के हो त भन्दाखेरि उहाँले भोग्नुभएको दुःखको बारेमा, उहाँ मर्नुभएको कुरा र पुनरुत्थान हुनुभएको कुरा चाहिँ नि चेलाहरूले चाहिँ के गर्नुपर्ने थियो, साक्षी हुनुपर्ने थियो। प्रेरित 1:8 पनि हामीले हेर्छौँ भने त्यही सोही कुरा छ नि होइन, तिमीहरू चाहिँ यहुदिया सामरिया र जगतको अन्तसम्म चाहिँ तिमीहरू मेरो साक्षी हुनेछौ, होइन र? एमेन, हो त्यसो हो भने पुनरुत्थानको बारेमा चेलाहरूमा नै कन्फ्युजन हो कि होइन, हो कि होइन भन्ने कुरा भयो भने उनीहरूले गएर संसारमा साक्षी बन्न सक्दछ, सक्दैन। त्यही भएको कारणले गर्दाखेरि येशु ख्रीष्ट चाहिँ उस्तै शरीरमा चाहिँ नि चेलाहरू कहाँ चाहिँ देखा पर्नु भयो, किन? विश्वासलाई बढाउनको निम्ति। एमेन, बुझ्दै हुनुहुन्छ? उनीहरूको विश्वासलाई चाहिँ बलियो बनाउनको निम्ति है त। अब प्रश्न आउँदछ, के प्रश्न आउँदछ भने, के स्पिरिट बिङ्सले चाहिँ नि डिफ्रेन्ट डिफ्रेन्ट बडिजहरूमा मेनिफेस्ट हुन सक्दछ होला, आउन सक्दछ होला? सक्छ है, किनभने अघि नै मैले तपाईँहरूलाई भनिसकेको थिएँ, येशु ख्रीष्ट जब येशु ख्रीष्टको पुनरुत्थान भएको थियो, उहाँ आत्मामा भन्नुको मतलब पनि एन्जेलिक नेचरमा चाहिँ उहाँको पुनरुत्थान भएको थियो। यसै कारणले गर्दाखेरि हामीले बाइबलमा हेर्छौँ भने एन्जल्सहरूले चाहिँ के गरेको छन् त भन्दाखेरि, अब्राहमलाई भेट्न आउँदाखेरि उनीहरू शरीरमै आएका थिए, होइन र? शरीरमै बसिराखेको थिए र उनीहरू थिएन नि त, फेरि डिमेनिफेस्ट भएर स्वर्ग जाँदाखेरि त फेरि स्पिरिट बिङै भएर उनीहरू फर्के नि त, होइन र? अब्राहमको घरमा आएर खाएको घटना पनि छ। साथसाथै हामीले हेर्छौँ भने के अरे, हाम्रो उत्पत्ति 6 हामीले हेर्छौँ भने त्यहाँ के गरेको छ त, परमेश्वरको पुत्रहरू चाहिँ के छ त, मानिसको है छोरीहरूसँग चाहिँ त्यहाँनिर विवाह गरेको घटना छ, होइन? त्यो कसरी हुनसक्छ त, शरीरमै हो नि त, शरीरमै आएको कारणले गर्दा, होइन? र है एन्जल्स दानियलको सामु देखा परेको घटना हामीलाई थाहा छ, मरियमको उसमा देखा परेको कुराहरू थाहा छ। अब अझ याकुब त एन्जल्ससँग लडाइँ नै गरेको छ, होइन? शरीरमा नहुनु हो भने लडाइँ गर्न सक्छ, शरीरले आत्मासँग लडाइँ गर्न सक्छ त? सक्दैन नि, होइन? किन? त्यही भएर त्यो एन्जल्स चाहिँ केमा आएको त शरीरमै आएको के र डिफ्रेन्ट फर्म्समा चाहिँ मेनिफेस्ट भएका छन् डिफ्रेन्ट फर्म्सहरूमा देखिएका छन् र फेरि नचाहेपछि फेरि सेम उसमा चाहिँ फर्केको घटना हामीलाई बारम्बार हामीले देखेका छौँ त्यस्तै यसु ख्रिस्ट पनि जब यसु ख्रिस्टको पुनरुत्थान भयो सुन्नुहोस् है जब यसु ख्रिस्टको पुनरुत्थान भयो पुनरुत्थान हुँदै गर्दाखेरि उहाँ एन्जेलिक नेचरमा पुनरुत्थान हुनुभएको थियो र पुनरुत्थान हुँदाखेरि र 40 दिनसम्म उहाँ बस्नु हुँदाखेरि चाहिँ नि उहाँ 11 पटक चाहिँ चेलाहरू सामु चाहिँ देखा पर्नु भएको थियो 11 टाइम्स बुझ्दै हुनुहुन्छ 11 पटक अब यो 11 पटक हामी कता कता देखा पर्नु भयो भन्ने सबै कुरा त हामी हेर्दैनौँ तर केही घटनाहरूलाई चाहिँ हामी समेट्दछौँ हेर्नुहोस् है त पहिलो पटक जब उहाँको पुनरुत्थान भयो पुनरुत्थान भएपछि चाहिँ उहाँ मरियम कहाँ देखा पर्नु भएको छ यो कुरा हामी योना 20 अध्यायमा हामी पाउँदछौँ हामी योना 20मै हामी फर्केर जाउँ र हाम्रो ब्रदर अनिललाई योना 20:13 पढिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु 13-14
अनि उनीहरूले तिमीलाई भने हेर नानी किनकि
हजुर हो
किन रुन्छौ किनकि उनीहरूलाई भने किनकि तिनीहरूले मेरा प्रभुलाई प्रभुलाई लगेका छन् र तिनीहरूले उहाँलाई कहाँ राखेको छन् अनि यसो भनेर कि पछिल्लो किलो पछि त तिमीले यसोलाई उभिरहनु भएको देखिन् उहाँ यसो हुन्छ भने थाहा पाइ पाइन्
पाइनन् हजुर
यसुले तिमीलाई भन्नुभयो हेर दाजु तिमी किन रुन्छौ तिमी कसलाई खोज्छौ तिमीले उहाँलाई तिमीले उहाँलाई माने होला भनेर उहाँलाई भने हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको छ भने तपाईँले उहाँलाई कहाँ राख्नुभएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजान्छु
ल ठिक छ यतिसम्म हेर्नुहोस् है यहाँनिर चाहिँ नि यीशु ख्रिस्ट र मरियमको बातचित भएको कुरा यहाँ लेखेको छ हेर्नुहोस् है अब मरियम चाहिँ के गर्यो त भन्दा बिहानै चाहिँ है कहाँ गइन् त भन्दाखेरि चिहानमा गए हो चिहानमा जाँदै गर्दाखेरि यसो चिहान हेर्दाखेरि त खाली देखिन् अब खाली देखिसकेपछि चाहिँ अब एकदमै उसलाई चाहिँ अब ला कहाँ लग्यो यीशु ख्रिस्टलाई होइन अब यीशु ख्रिस्टको शरीरलाई कहाँ लग्यो भनेर एकदमै ऊ चाहिँ है मन दुखाइराखेको अवस्था थियो अनि यहाँनिर चाहिँ अब के भएको छ त 13 पदमा अनि उनीहरूले तिनलाई भने हे नारी तिमी किन रुन्छौ यो चाहिँ स्वर्गदूतहरूले भने किन रुन्छौ तिमी होइन किन रुन्छौ अब हेर्नुहोस् है तिनले उनलाई भनिन् किनकि तिनीहरूले मेरो प्रभुलाई लगेका छन् होइन अब कहाँ लगेर राखेको छ थाहा छैन अब 14 पद हेर्नुहोस् है अनि यसो भनेर तिनी पछिल्लोतिर फर्किन् हो पछिल्लोतिर यसो फर्किँदै गर्दाखेरि चाहिँ नि र तिनले यसोलाई उभिरहनु भएको देखिन् यसु उभिरहनु भएको त देखिन् अब हेर्नुहोस् है अनि उहाँ यसु हुनुहुन्छ भनी थाहा पाएनन् अब हेर्नुहोस् है तर यसु हुनुहुन्छ भनेर चाहिँ नि थाहा पाएनन् बुझ्दै हुनुहुन्छ यसु ख्रिस्ट त्यही शरीरमा उभिनु भएको भए चोटै चोट लिएर उभिनु भए त्यही शरीरमा उभिनु भएको भए त्यही अनुहारमा त्यही कुरामा आउनु भएको भए मरियमले चिन्दैन थियो यसु ख्रिस्टलाई तर यहाँ चिनेको छैन नि त किन चिनेनन् अब हेर्नुहोस् है किन चिनेनन् त अब हेरौँ है तल 15 पद यसुले तिनलाई भन्नुभयो हे नारी तिमी किन रुन्छौ फेरि यसुले चाहिँ भन्नुभयो किन रुन्छौ तिमी हो अब हेर्नुहोस् है तिमी कसलाई खोज्छौ कसलाई खोज्दैछौ तिमी तिनले उहाँलाई माली होलान् भन् ठानेर उहाँलाई भनिन् भनेपछि मरियमले चाहिँ माली होला भन् ठानिन् भन्नुको मतलब यसु ख्रिस्ट कसरी आउनुभएको रहेछ कुन फर्ममा आउनुभएको रहेछ त भन्दाखेरि नि माली जस्तो भएर आउनुभएको रहेछ क्या यसु ख्रिस्ट गार्डेनर जस्तो बुझ्दै हुनुहुन्छ गार्डेनरको रूपमा चाहिँ उहाँ आउनुभएको अनि गार्डेनर कस्तो हुन्छ होइन गार्डेनर भैँसाहरू लिएको धोती जस्तो लगाएको होइन त्यस्तोमा आउनुभएको थियो क्या यसु ख्रिस्ट त्यही भएको कारणले गर्दा त मरियमले चिनिनन् हो बुझ्दै हुनुहुन्छ अब कसरी चिनिन् त हेर्नुहोस् है हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको छ भने तपाईँले उहाँलाई कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु अब यीशु ख्रीष्टलाई माली भन् ठानेर तपाईँले कतै लिएर गएर राख्नु भएको उहाँको शरीरलाई कहाँ रहनु भएको छ बताइदिनुहोस् न, म उहाँको शरीरलाई चाहिँ लिएर जान चाहन्छु भने भनिन् होइन। यसुले तिनलाई भन्नुभयो मरियम होइन सर, अब यसुले के भन्नुभयो मरियम, तिनले पछिल्लोतिर फर्केर उहाँलाई भनिन् रब्बोनी अर्थात् गुरुज्यू हेर्नुहोस् त, जब यसु ख्रिस्टले चाहिँ मरियम भनेर बोलाउनु भयो तब चाहिँ नि तब मात्र मरियमले चाहिँ के भनेको छ रब्बोनी अर्थात् गुरुज्यू यसु ख्रिस्ट तपाईँ नै हुनुहुन्छ भनेर चाहिँ त्यहाँ मात्रै चिनेकी छिन् है। अब कसरी चिनिन् त भन्दाखेरि यसु ख्रिस्टले कसरी मरियमलाई बोलाउनुहुन्थ्यो त्यही शब्दमा उहाँले जब बोलाउनु भयो नि है तब मात्रै चाहिँ नि के भयो त भन्दाखेरि मरियमले चिनिन् होइन। अब जस्तै हाम्रो ब्रदर अनिल बोल्यो भने के हुन्छ मलाई कसरी बोलाउँछ होइन, उसले बोलाउने बित्तिकै म चिन्छु नि चिन्दिनँ र। हाम्रो सिस्टर सुनिताले मलाई बोलायो भने उसले कसरी बोलाउँछ मलाई थाहा छ नि त, एउटा सेम पर्टिकुलर एउटा भोइस छ एउटा टोन छ हो। त्यस्तै यसु ख्रिस्टले पनि त्यसरी बोलाउँदै गर्नुहुँदाखेरि चाहिँ नि मरियमले तब मात्र चिने। यसको मतलब यसु ख्रिस्टले त्यही शरीरमा बौरी उठ्नु भएको होइन भन्ने कुरा यहाँबाट प्रश्न आउँदछ, बुझ्दै हुनुहुन्छ हो ल। अब अनि त्यसपछि के भन्नुभयो यसु ख्रिस्टले यहाँनिर चाहिँ अब मलाई नछौ भनेर भनेको छ, यो चाहिँ अब रङ ट्रान्सलेसन हो। एनआइभीमा हामीले हेर्छौँ भने चाहिँ अब के हुन्छ मरेको मान्छे फिर्ता हुँदाखेरि के हुन्छ पुरा अँगालो मार्दैन, मरियमले पनि त्यस्तै गरेको हुन्छन्। अनि त्यस्तो हुँदाखेरि चाहिँ त्यसो नगर म अझै पिता कहाँमा गएको छुइनँ हो, म पिताकोमा अझै पनि गएको छैन 17 पदमा चाहिँ। त्यसै कारणले यसुले भन्नुहुन्छ मेरो पिता कहाँ गएको छैन तर मेरो भाइहरूलाई गएर चाहिँ भनिदेऊ, आमेन बुझ्दै हुनुहुन्छ हो, र भाइहरूलाई गएर चाहिँ भनिदेऊ भनेर चाहिँ यसु ख्रिस्टले चाहिँ भन्नुभएको छ। यो चाहिँ पहिलो यहाँ जुनमा चाहिँ माली जस्तो भएर उहाँ आउनुभएको छ बुझ्दै हुनुहुन्छ, र कसरी चिनिन् स्वरले मात्र चिनिन्। अब दोस्रो लुका 15-31 पदसम्म हामीले हेर्छौँ भने चाहिँ यहाँनिर चाहिँ इमाउसमा जान लागेका छन् के दुईजना चेलाहरू चाहिँ होइन, इमाउसमा जाँदैछन् अनि त्यहाँ जाँदै गर्दाखेरि चाहिँ यहाँ घटेको घटना चाहिँ यहाँ उल्लेख गरेको हामी पाउँदछौँ 24:15 तपाईँले हेर्नुभयो भने है त। अनि यहाँनिर हुँदै गर्दा चाहिँ उनीहरूले चाहिँ के छ त भन्दाखेरि ती दिनहरूमा घटेका घटनाहरूबारे उनीहरू चाहिँ कुरा गर्दै हुन्छन् होइन, ल यसु ख्रिस्ट चाहिँ अब क्रुसमा टाँगिनु भयो यस्तो यस्तो भन्ने कुराहरू कुरा गरेको हुँदछन्। अनि त्यस्तो हुँदै गर्दाखेरि यसु ख्रिस्टले पनि उनीहरूको बिचमा आउनुहुन्छ र अनि कुरा गर्नुहुन्छ होइन, के बारेमा के विषयमा तिमीहरू कुरा गर्दैछौ यसुले भन्नुहुन्छ है त, के को बारेमा कुरा गर्दैछौ। अनि उनीहरूले भन्दछन् ए तपाईँ नयाँ हुनुहुन्छ र यरुसलेममा यी दिनहरूमा के घट्दैछ यरुसलेममा तपाईँलाई थाहा छैन, अँ थाहा छैन त के भयो के हो भनेर चाहिँ यसुले अझै सोध्नुहुन्छ क्या। अब यहाँ उनीहरूलाई चालै छैन है, पत्तै छैन यसु ख्रिस्ट हो भनेर हेर्नुहोस् है पत्तो छैन यहाँ पनि छ र छैन घटनाहरू तपाईँहरूले पढ्नुहोस् है। अनि उनीहरूले भन्दछन् है एक क्लेओपा भन्ने एउटा व्यक्तिले चाहिँ भन्दछ दुईजना मध्ये एकले के भन्दछ त भन्दाखेरि हामीले त यसुलाई विश्वास गरेका थियौँ होइन, यसु ख्रिस्टले त अब पुरै अब इजरायललाई पुनर्स्थापना गर्नुहुन्छ उहाँले राज्य लिनुहुन्छ भन्ने कुरालाई विश्वास गरेका थियौँ, तर उहाँ पनि अब मर्नु भएको पनि होइन गाडिनु भएको पनि 3 दिन यो घटना भयो भने 3 दिन भइसक्यो अब के गर्ने भन्ने कुरा चाहिँ नि उसले चाहिँ यसु ख्रिस्टलाई बताउँदछ क्या। अनि तब यसु ख्रिस्टले 25 पदमा चाहिँ के भन्नुहुन्छ त भन्दा उहाँले के भन्नुहुन्छ हे अबुझ हुनेहरू भविष्य वक्ताहरूले भनेका सबै कुराहरू विश्वास गर्नमा सुस्त हृदय भएकाहरू भनेर चाहिँ यसु ख्रिस्टले चाहिँ उनीहरूलाई भन्नुहुन्छ, र उहाँले के गर्नुहुन्छ त भन्दाखेरि नि उहाँले के ख्रिस्टले यी कुराहरूको दुःख भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नुपर्ने थिएन र। हो अब उनीहरूलाई के भन्नुहुन्छ त भन्दा यसु ख्रिस्टले चाहिँ क्रुसमा यसरी चढ्नुपर्ने थियो यस्तो हो भविष्य वक्ताहरूले यस्तो लेखेका थिए भन्ने कुरा चाहिँ 27 पदमा उहाँले पुरै भन्नुहुन्छ क्या। अनि त्यति बताउनु भइसकेपछि अब 28 पदमा चाहिँ के हुन्छ त भन्दा त्यो गाउँ नजिकै आइपुग्दछ है, इमाउस नजिकै आइपुग्दछ, तर यसु ख्रिस्टले चाहिँ अलि अगाडि जस्तो जान खोज्नु भएको जस्तो देखाउनुहुन्छ। त्यो भएपछि उनीहरूले के भन्छ अब साँझ परिसक्यो होइन, तपाईँ पनि हामीसँगै आउनुहोस् हामीसँगै आउनुहोस् भनेर चाहिँ उनीहरूले भन्दछन्, र नि यीशु ख्रीष्ट पनि उनीहरूसँगै जानुहुँदछ होइन। अब जानु भइसकेपछि अब हेर्नुहोस् है, अब चाहिँ पढौँ है हामी 30 पद पढिदिनुहोस् त।
अनि यस्तो भयो, जब उहाँ तिनीहरूसँग खाना बस्नुभयो तब उहाँले रोटी लिएर आशिष दिनुभयो र भाँचेर तिनीहरूलाई दिनुभयो।
अनि 31 पद,
तब तिनीहरूका आँखाहरू खुलिए र तिनीहरूले उहाँलाई चिने अनि उहाँ तिनीहरूको दृष्टिबाट अल्मनु भयो।
हेर्नुहोस् त, अब यहाँ चिनेकै छैनन् उनीहरूले, को हो को होइन, हामीसँगै जाउँ भनेर यत्रो धेरै कुरा गरिसकेको छ यीशु ख्रीष्टले, यति धेरै कुराहरू बताइसक्नु भएको छ, तर पनि उनीहरूलाई चाल छैन है। अब यीशु ख्रीष्ट त्यही स्वरूपमा त्यही कुरामा आउनुभएको भए त यीशु ख्रीष्टलाई चिन्थ्यो कि चिन्दैन थियो होला, चिन्थ्यो नि त होइन, तर यहाँ चिनेको छैन। अब कसरी चिनेको छ त भन्दाखेरि यीशु ख्रीष्टले के गर्नुभयो, रोटी लिनुभयो हो, रोटी लेखा छ यहाँ, अनि यहाँ के भन्नुभयो, अनि उहाँले रोटी लिएर आशिष दिनुभयो र भाँचेर तिनीहरूलाई दिनुभयो क्या। उहाँले के गर्नुभयो, रोटी लिनुभयो र दिनुभयो आशिष लिएर हो। त्यसपछि चाहिँ यहाँ के भएको छ त, त्यसपछि मात्रै तिनीहरूको तिनीहरूले चाहिँ के गरेको छन् त भन्दा यीशु ख्रीष्टलाई चिनेका छन्। बुझ्दै हुनुहुन्छ, एक्सनले क्या, यीशु ख्रीष्टले कयौँ पटक चाहिँ चेलाहरूको माझमा चाहिँ रोटी भाँचेर दिनुभएको थियो होइन र, हो त्यो एक्सनले गर्दाखेरि चाहिँ उनीहरूले के गरेका छन् त भन्दा ए यीशु ख्रीष्ट पो हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ चिनेका छन् के। अनि त्यसपछि चाहिँ उहाँ के हुनुभयो भने चाहिँ दृष्टिबाट अल्पिनु भयो, त्यहाँबाट अलप है हराउनु भयो क्या उहाँ होइन र। हो हेर्नुहोस् त, अब यहाँ घटनामा पनि हामीले हेर्छौँ भने के कुरालाई हामी चाल पाउँदछौँ त भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ शरीरमा, त्यही शरीरमा उहाँ पुनरुत्थान हुनुभएको होइन तर आत्मामा है पुनरुत्थान हुनुभएको भन्ने कुरा हामीले यहाँबाट पनि बुझ्न सक्दछौँ हो नि। ल अब तेस्रो घटना योहन्नामा छ। अब यो सबै कुराहरू हुँदै गर्दाखेरि चाहिँ नि यी कुराहरू घट्दै गर्दाखेरि चाहिँ अब चेलाहरू चाहिँ जम्मा भएर बसे, अब के गर्ने त ल है के गर्ने, अब सबैजना चाहिँ अलमल्ल परेर बस्दै गर्दाखेरि चाहिँ पत्रुसले चाहिँ है म त माछा मार्न जान्छु, पत्रुसले भन्यो म माछा मार्न जान्छु, अब भाइहरू सबैजना अब अरू अरू चेलाहरू पनि थिए प्रेरितहरू पनि है ल हो त्यसो भए हामी पनि जान्छौँ तिमीसँगै माछा मार्न जान्छौँ भनेर गयो सबैजना माछा मार्न गयो। रातभरि जाल हान्यो, रातभरि जाल हान्यो तर के भयो, केही पनि पाएन हो। हामी यो 21 अध्यायमा हामी जाउँ है त, रातभरि जाल हान्यो केही पाएन। अब बिहान चाहिँ नि यीशु ख्रीष्ट त्यहाँ देखा पर्नु भयो क्या किनारमा है, ए खोल्नुहोस् है 21 पद, ए 21 अध्याय, देखा पर्नु भयो। अनि त्यसपछि अब यहाँनिर भएको घटनालाई अब हामी हेर्नेछौँ है, 21 पल्टाउनुहोस् त। यो न 21, ल 4 पद पढिदिनुहोस् त।
तर बिहान हुँदाखेरि यसो किनारमा उभिनु भयो तर उहाँ यसो हुनुहुन्छ भने चेलाहरूले चिनेन।
हो यहाँ पनि यसो देखा पर्नु भएको हो तर यसोले यसो चाहिँ हुनुहुन्छ भन्ने कुरा चाहिँ नि चेलाहरूले चिने थिए, चिनेर चिनेन नि त, किन चिनेन होला त, किनभने यीशु ख्रीष्ट त्यही उसमा चाहिँ रूपमा चाहिँ जानुभएको थिएन नि त, अर्कै फर्म्समा उहाँ हुनुहुन्थ्यो क्या है, त्यही भएको कारणले उनीहरूले चिन्दै चिनेन। अब पढिदिनुहोस् त त्यसपछि।
तब यीशुले तिनीहरूलाई भन्नुभयो, ए नानीहरू हो के तिमीहरूसँग केही खानेकुरा छ? तिनीहरूले उहाँलाई जवाफ दिए छैन।
हो ल अब केही छ त खानेकुरा तिमीहरूसँग, छ भने देऊ, उनीहरूले भन्यो छैन। 5-6 पद,
उहाँले तिनीहरूलाई भन्नुभयो, ढुङ्गाको दाहिनेपट्टि जाल हान तिमीहरूले भेटाउने छौ, यसकारण तिनीहरूले जाल हाने र अब माछाहरूको थुप्रोले गर्दा तिमीहरूले त्यो तान्न सकेन।
हेर्नुहोस् त, अनि यसोले के भन्नुभयो, तिमीहरूको ढुङ्गाको दाहिने साइडमा चाहिँ नि दाहिनेमा चाहिँ के गर, जाल हान। जब तिनीहरूले जाल हाने त्यसपछि चाहिँ के भयो, त्यहाँ के भयो, माछाहरू यति धेरै आए कि नि होइन जाल तान्नै सकेन। त्यसपछि
यसकारण ती चेलाले जसलाई यीशुको नाम प्रेम
यीशुले
यीशुले प्रेम गर्नुहुन्थ्यो पत्रुसलाई भने उहाँ प्रभु हुनुहुन्छ जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने तब उनले बाहिरपट्टि लाउने लुगा कमरमा बेरे किनकि उनी नाङ्गा थिए अनि उनी समुद्रमा हात फाले
हेर्नुहोस् त यहाँ के भएको छ त भन्दाखेरि अब धेरै माछा पक्रिने बित्तिकै एउटा चेलाले चाहिँ के भन्यो पत्रुस पत्रुसलाई पत्रुस उहाँ त को हुनुहुन्छ प्रभु हुनुहुन्छ है यहाँ ए उहाँ त प्रभु हुनुहुन्छ भनेर चाहिँ नि भन्यो क्या अनि त्यसपछि यहाँ के भएको छ त भन्दा सिमोन पत्रुसले चाहिँ भित्र लगाउने लुगा मात्रै लागेको कारणले गर्दा चाहिँ ऊ चाहिँ सिधै समुद्रमा हाम फाल्दछ होइन यो घटना हुँदछ अब त्यसपछि पढिदिनुहोस् त आठ
अनि अरू चेलाहरू एउटा सानो ढुङ्गामा माछाहरू भएको जाल तान्दै तान्दै आए किनकि तिनीहरू जमिनदेखि टाढामा थिएनन् तर प्राय 300 फिट जतिमा थिए
जम्मा 300 फिट जति टाढामा उनीहरू थिए होइन अब हेर्नुहोस् है अब 9 पद 10 पद 11 पद पनि पढिदिनुहोस्
तब तिनीहरू जमिनमा उत्रेको साथ तिनीहरूले त्यहाँ कोइलाको आगो र त्यसमाथि माछा राखेको अनि रोटी देखे यसोले तिनीहरूलाई भन्नुभयो तिमीहरूले भर्खरै पक्रेका माछाहरूबाट केही यदि ल्याओ सिमोन पत्रुस ढुङ्गामा चढे र 153 वटा ठुला ठुला माछाहरूले भरेको जाल तानेर जमिनमा ल्याए अनि यति धेरै भए तापनि त्यो जाल फाटेको थिएन
अब 12
यसले तिनीहरूलाई भन्नुभयो आओ र खाऊ खाना खाऊ अनि उहाँ प्रभु हुनुहुन्छ भने जानेर चेलाहरू मध्ये कसैले पनि तपाईँ को हुनुहुन्छ भने उहाँलाई सोध्ने साहस गरेन
हेर्नुहोस् त अब यहाँनिर यीशु ख्रिस्ट हुनुहुन्छ भनेर कसरी चाल पाए त कसरी चाल पाए यहाँ उहाँको कामले गर्दा किन किनभने पहिलो पटक यसोले जब आफ्नो चेलाहरूलाई नि चेलाहरूलाई छान्दै हुनुहुन्थ्यो नि हो त्यो समयमा पनि यही घटना घटेको छ क्या यस्तै घटना घटेको छ त्यो बेलामा नि के भन्नुभयो यीशु ख्रिस्टले यता जाल हान हो रातभरि जाल हानिसक्यो हामीले केही पाएनौँ तर पनि तपाईँ भन्नुहुन्छ भने जाल हान्छु भनेर चाहिँ नि पत्रुसले जाल हानेको थियो नि होइन र अनि जाल हानिसकेपछि चाहिँ के भएको थियो त भन्दा धेरै माछाहरू पक्रेका थिए नि होइन त्यस्तै यहाँ पनि उस्तै घटना दोहोरियो क्या अनि त्यसो हुँदाखेरि मात्रै चाहिँ नि चेलाहरूले चाल पाए कि है उहाँ त प्रभु हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ तब मात्र चाल पाए आमेन बुझ्दै हुनुहुन्छ यहाँ हेर्नुहोस् त उहाँ फरक स्वरूपमा चाहिँ उहाँ आउनुभएको छ हो त्यहीमा आउनुभएको भए त चिन्थेन होला र चिन्दथ्यो नि त हो अनि उनीहरू यति डराए कि है थाहा भइसक्यो उनीहरूलाई अब यीशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने कुरा थाहा भइसक्यो तर पनि अब सोध्ने आँट चाहिँ कसैले पनि गरेन है तपाईँ प्रभु हुनुहुन्छ भनेर सोध्ने आँट चाहिँ कसैले पनि गरेन है उहाँ चाहिँ को नै हुनुहुन्थ्यो त भन्दाखेरि प्रभु नै हुनुहुन्थ्यो आमेन ल अब हेर्नुहोस् त हामीले 3 वटा घटना हेऱ्यौँ 3 वटा घटनामा उहाँ फरक 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 तरिकाले चाहिँ चेलाहरू सामु चाहिँ प्रस्तुत हुनुभएको छ देखा पर्नु भएको छ हो नि तर फरक 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 नेचरमा क्या फरक फरक फर्म्समा उहाँ देखा पर्नु भएको छ होइन र हो नि हो त्यही भएको कारणले गर्दा हामीलाई के थाहा हुन्छ भने उहाँ चाहिँ त्यही शरीरमा देखा पर्नु त्यही शरीरमा बौरी उठ्नु भएको होइन तर आत्मामा बौरी उठ्नु भएको हो भन्ने कुरा हामी चाल पाउन सक्दछौँ अब त्यसो भए किन त त्यो 2 वटा घटनामा मात्रै किन त 2 वटा घटनामा मात्रै यीशु ख्रिस्ट त्यही उस्तै बडीमा देखा पर्नु भयो त भन्दाखेरि त्यो चाहिँ अघि नै हामीले हेरिसकेका छौँ त्यो चेलाहरूको विश्वासलाई बढाउनको निम्ति चाहिँ उहाँ देखा पर्नु भएको तर हामीले हेर्छौँ भने कोमाले चाहिँ नि के गरेको छ कोमाले चाहिँ नि यीशु ख्रिस्टको शरीरमा औँला हालेको चाहिँ नि बाइबलमा उल्लेख गरिएको छैन आऊ भनेर यीशु ख्रिस्टले भन्नुभयो हेर्नुहोस् है 27 र 28 पद पढ्नुभयो भने तपाईँले चाल पाउनुहुन्छ यो अन्ना 20:27-28 आऊ हेर भन्नुभयो त्यो भन्ने बित्तिकै थोमाले चाहिँ के भनेको छ मेरा प्रभु भनेर चाहिँ भनेको घटना हामी देख्न सक्दछौँ है त्यहाँ छामेकै चाहिँ छैन अब हेर्नुहोस् है सबै मान्छे जसरी मरेको छ त्यसरी नै पुनरुत्थान हुने भयो भने स्टेफनस है स्टिफन कस्तो हुन्छ होला? स्टिफनसलाई त ढुङ्गै ढुङ्गाले हानेर मारेको थिएँ नि होइन र हो? ढुङ्गै ढुङ्गाले हानेर मारिसकेपछि त ढुङ्गाको चोट होइन रगत ताम्मे त्यस्तो अवस्थामा चोटै चोटमा उठ्यो भने कस्तो हुन्छ होला स्वर्ग? पत्रुसलाई उल्टो पारेर झन्डाएको थियो, घाउको चोट त कतै न कतै त लागेको हुन्छ नि होइन र? अब त्यस्तो चोटमा उठ्ने हो भने कस्तो अवस्था हुन्छ होला? पावलको त घाँटी नै काटिदिएको थियो होइन, बिहेरेड भन्छ, पुरै घाँटी नै टक्कै होइन, अनि त्यसपछि यो बत्तिसमा दिने यो अन्नालाई पनि त घाँटी काटेको थियो नि होइन। अब त्यस्तै अवस्थामा उनीहरू आउने हो भन्दा टाउकै नभएको त होइन होइन, टाउको भएर पनि यहाँ पुरै जोडेको टाँगा लगाएको भएर आयो भने स्वर्ग स्वर्ग हुन्छ होला? हुन्छ होला? हुँदैन। त्यही भएको कारणले गर्दाखेरि त्यस्तै जुन जस्तो हो त्यस्तैमा चाहिँ बौरी उठ्ने चाहिँ होइन, शरीरमै बौरी उठ्ने चाहिँ होइन, बुझ्दै हुनुहुन्छ? त्यसै कारणले गर्दाखेरि त यीशु ख्रीष्टले के भन्नुभयो, मासु र रगत चाहिँ स्वर्गको हकदार हुन सक्दैन। आमेन। सक्दैन। पढिदिनुहोस् त पहिलो कोरिन्थी 15:50, हाम्रो सिस्टर सुनिता पढिदिनुहोस् त पहिलो कोरिन्थी 15:50। पहिलो कोरिन्थी 15:50। हेर्नुहोस् त, राज्यको हकदार हुन सक्दैन, यो चाहिँ स्वर्ग हेभेनली किङडम्समा जानु हो भने शरीरमा यो सम्भवै छैन, बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? हो। अब फेरि एउटा अर्को प्रश्न आउँछ है, अब म सक्नैलाई अलिक ध्यान दिनुहोस् है, अर्को प्रश्न आउँछ। त्यसो भए यीशु ख्रीष्ट त्यही शरीरमा उठ्नु भएको होइन भने यीशु ख्रीष्टको शरीर त्यहाँ किन भएन च्यानमा, होइन र? हो, अघि हामीले हेऱ्यौँ कि यीशु ख्रीष्टले त आफ्नो शरीर त मानव जातिको निम्ति दिनुभयो नि त, उहाँले लिनुहुन्न, त्यो रिटर्न लिनु हुँदैन, रिटर्न लिनुभयो भने त फेरि कसरी ऱ्यान्सम भयो त, भएन नि त होइन? उहाँले आफ्नो शरीर त मानव जातिको निम्ति दिनुभएको हो नि त, त्यसो भए उहाँ त्यही शरीरमै उठ्नु भएको होइन भने उहाँको शरीर चाहिँ मरियम अरू चेलाहरू जाँदै गर्दाखेरि त्यो च्यानमा किन चाहिँ त्यो शरीरलाई चाहिँ भेटेन नि त, त्यसो भए होइन र? ल आउनुहोस् हामी यसको उत्तर हेर्नेछौँ। प्रेरित दुईको सत्ताइस पढिदिनुहोस् त पहिला। श्रेष्ठ मुना पढिदिनुहोस् प्रेरित 2:27।
किनभने तपाईँले मेरो प्राणलाई अवलोकमा छोड्नु हुने छैन, न त तपाईँले आफ्नो पवित्र जनलाई स्वर्ण नै दिनुहुनेछ।
यहाँ के लेखेको छ? मेरो प्राणलाई अधलोकमा छोड्नु हुने छैन, कसको? यीशु ख्रीष्टको। र हेर्नुहोस् त, न त तपाईँले आफ्नो पवित्र जनलाई स्वर्ण नै दिनुहुनेछ। हो, त्यसो हो भने यीशु ख्रीष्टको शरीर चाहिँ नि कुहिँदैन भनेर लेखिएको छ क्या यहाँनिर, हो, सड्दैन पनि। त्यसो भए किन चाहिँ देखिएन त त्यहाँ च्यानमा, किन देखेन होला? किनभने परमेश्वर स्वयंले चाहिँ उहाँको बडीलाई चाहिँ लुकाएर राख्नु भएको छ। अब कहाँ छ हामी जान्दैनौँ, तर यो घटनामा हामीले हेर्छौँ भने के कुरालाई चाल पाउँछौँ भने पुरानो करारमा एउटा व्यक्ति हुनुहुन्छ मोसा, हो, मोसाको शरीर नि के भएको छ त भन्दा परमेश्वरले नि कहाँ गाड्नु भएको छ, कसैले च्यान कसैलाई पनि थाहा छैन, थाहा छ? कसैले भेट्यो मोसाको शरीरलाई? हो, त्यस्तै त्यो नै चाहिँ के हो त प्रारूप र प्रतिरूप के यहाँनिर लागु हुँदछ। त्यस्तै परमेश्वरले पनि यीशु ख्रीष्टको शरीरलाई कहाँ लुकाउनु भएको छ कसैलाई पनि थाहा छैन, तर बाइबलमा लेखेअनुसार उहाँको शरीर चाहिँ कुहिँदैन भनेपछि कुहिँदैन। अब हामीलाई कहिले थाहा हुन्छ त भन्दाखेरि उहाँको राज्यमा चाहिँ हामी चाल पाउँदछौँ कि एज अ विटनेस चाहिँ उहाँले राख्नुभएको छ, कहाँ राख्नुभएको छ, हामी तब मात्रै हामी चाल पाउँदछौँ, अहिले चाहिँ हामी चाल पाउँदैनौँ है। मोसा चाहिँ के थियो त भन्दाखेरि एउटा डेलिभरर के है इजिप्टबाट चाहिँ नि मिश्रबाट चाहिँ उनीहरूलाई दासत्वबाट छुटाएर लिएर गएका थिए नि होइन कहाँ प्रतिज्ञाको देशमा लिएर जाने व्यक्ति होइन र हो त्यो चाहिँ के हो त प्रारूप हो क्या यीशु ख्रीष्टको यीशु ख्रीष्टले नि के गर्नुभयो त मानिसहरूलाई संसारबाट चाहिँ छुट्याएर पापबाट छुट्याएर चाहिँ उहाँले नि हेभेनली प्रतिज्ञाको देशमा उहाँले लानुहुन्छ यो भन्नुको मतलब चाहिँ के हो त प्रारूप र प्रतिरूप हो भन्नु खोजेको क्या जसरी मोसाको परमेश्वरले नै छुपाएर राख्नु भएको छ त्यसरी नै यीशु ख्रीष्टको बडीलाई पनि उहाँले छुपाएर राख्नु भएको छ जुन कुरा हामी हजार वर्षको उहाँको प्योर राज्यमा मात्रै हामी चाल पाउँदछौँ उहाँले कहाँ राख्नु भएको छ ठिक छ अब किन त किन चाहिँ त्यस्तो गर्नुभयो त उहाँले भन्दाखेरि है किन गर्नुभयो त भन्दाखेरि यदि त्यो शरीरलाई नकुइकन बसेको देख्यो भेट्यो भने त मान्छेले के गर्छ त्यसलाई पूजा गर्छ नि होइन आइडल वर्सिप गर्छ नि त आइडल वर्सिप गर्दछ यसै कारणले गर्दाखेरि चाहिँ उहाँले ती कुरा चाहिँ गर्नुभएको अब हामीले हेर्छौँ भने सेन्ट जेभियर्सको चाहिँ नि यस्तै सेन्ट जेभियर्स भन्ने चाहिँ है उसमा छ के अरे हाम्रो इन्डियामा त्यहाँनिर चाहिँ यस्तै यहाँ त देख्नुभयो तपाईँले यसरी राखिएको छ अनि सबै मान्छे चाहिँ हो सन्त जेभियर हो भनेर चाहिँ त्यहाँ पूजा गर्न ढोक्न मान्छे जाँदछ क्या अहिलेसम्म पनि प्रिजर्भ गरेर राखिएको छ है सबै कुराहरू हातहरू खुट्टाहरू अनुहारहरू त्यस्तै प्रिजर्भ गरेर चाहिँ त्यसरी राखिएको छ हो त्यो नहोस् भनेर चाहिँ परमेश्वरले के गर्नुभएको छ त लुकाएर राख्नु भएको छ पुरानो करारमा पनि यदि मोसाको शरीर चाहिँ भेटेको भए चाहिँ मान्छेले के गर्ने थियो जस्तो मोसा अगम वक्ताको के गर्ने थियो आइडल वर्सिप गर्ने थियो के त्यसै गरेर परमेश्वर स्वयंले चाहिँ लुकाउनु भयो अब इजरायलीहरू माझ पनि चाहिँ यो शरीरलाई चाहिँ नि एकदमै बचाएर राख्नु पर्दछ किनकि पुनरुत्थान हुँदाखेरि चाहिँ शरीर चाहिन्छ भन्ने चाहिँ गलत कुरा चाहिँ नि फैलिएको थियो के यसै कारणले गर्दाखेरि चाहिँ हामीले हेर्छौँ भने याकुबको होइन जोसेफ सबै यो यहाँ बाइबलमै हेर्छौँ भने त्यहाँ राखिएको छ के अनि त्यही भएर तपाईँहरूले देख्नुहुन्छ होला इजिप्ट भन्ने बित्तिकै के कुराको फेमस छ त भन्दा मम्मी होइन जुन चाहिँ शरीर चाहिँ के गर्ने पुरा जोगाएर बचाएर कफिनमा हालेर के ट्रिटमेन्ट गरेर राख्ने के हो तर वास्तविकतामा त्यो शरीर नै चाहिँ चाहिँदैन बुझ्दै हुनुहुन्छ त्यही शरीर नै चाहिँ चाहिँदैन अब यीशु ख्रीष्टले निकोदेमससँग भन्नुभएको घटनालाई अलिकति अब हामी हेरौँ त्यसपछि हामी अन्तिम हामी गर्नेछौँ है त निकोदेमससँगको बातचित जुन चाहिँ हामी योहन्ना तिन अध्यायमा हामी पाउँदछौँ तिनको आठ हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त योहन्ना तिनको आठ हेर्नुहोस् त आत्माबाट जन्मेको कस्तो हुन्छ अरे हेर्नुहोस् त हावा जहाँ जहाँ चाहन्छ त्यहीँ बहन्छ हावा हेर्नुहोस् है र अब यहाँ के भनेको छ त्यस्तै त्यतै बहन्छ अनि तिमीले त्यसलाई त्यसको आवाज चाहिँ सुन्छौ आवाज त सुन्छौ तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ हामी चाल पाउँदैन हो आत्माबाट जन्मेको पनि त्यस्तै हुन्छ हो यीशु ख्रीष्ट चाहिँ के हुनुभयो त उहाँ मर्नु भइसकेपछि चाहिँ होइन उहाँ आत्मामा फेरि उहाँ जन्मनु भएको हो नि त त्यसै कारणले गर्दा उहाँले प्रुभ गर्नुभयो के उहाँ कहाँ आउनुभयो कसरी आउनुभयो हेर्नुहोस् त मान्छेहरूले चाहिँ के गर्यो चाल्नै पाएन हावा जस्तो त्यस्तै हामी पनि आत्माबाट हामी पनि जन्मन्छौँ भने हामी पनि यस्तै हुन्छौँ आमेन बुझ्दै हुनुहुन्छ अब नयाँ सृष्टि भन्ने च्याप्टर्समा हामी यो यसको बारेमा डिटेलमा हामी हेर्ने नै छौँ तर यीशु ख्रीष्टले चाहिँ यो कुरा चाहिँ प्रुभ गर्नुभएको छ अब अन्तिममा हामीले हेर्छौँ भने यीशु ख्रीष्ट जब यहाँ पावल प्रेरितकोमा देखा पर्नु भएको छ त्यो बेलामा के भयो त भन्दा यत्रो प्रकाश चम्क्यो कि नि पावल चाहिँ के भयो तिन दिनसम्म अन्ध भयो हो हो कि होइन हो नि त्यस्तै अब यीशु ख्रीष्ट सबै हरेक आँखाले देख्ने गरेर आउनुभयो भने के हुन्छ होला के हुन्छ होला के हुन्छ होला सब मान्छे अन्धा हुँदैन हुन्छ कि हुँदैन होला हुन्छ नि त्यसो भए यीशु ख्रीष्ट के अब सबले देखिने गरेर पुरै अब अन्धा पार्नलाई आउनुहुन्छ यहाँ कि आँखा खोल्दिन आउनुहुन्छ? येशु ख्रिस्ट हजुर संसारलाई अन्ध बनाउन आउनुहुन्छ कि येशु ख्रिस्ट आँखा खोल्दिन आउनुहुन्छ? आँखा खोल्दिन आउनुहुन्छ। हो त्यसो हो भने अब अन्तिम पोइन्ट के बाँकी थियो त? हामीले पाँचवटामा हेरेको अन्तिम पोइन्ट उहाँ कसरी आउनुहुन्छ त? हाउ हि विल कम, हो उहाँ कसरी आउनुहुन्छ त भन्ने कुरा चाहिँ अब हामी अर्को हप्तामा हेर्नेछौँ। एमेन, बुझ्दै हुनुहुन्छ? ल अब आज हामीले अन्तिममा म समरी गर्न चाहन्छु। हामीले के कुरालाई हेऱ्यौँ? उहाँ कसरी आउनुभयो, कसरी आउनुभयो? शरीरमा आउनुभयो। उहाँ कसरी मर्नुभयो? शरीरमा नै मर्नुभयो, हो। तेस्रो, अनि उहाँ कसरी पुनरुत्थान हुनुभयो? आत्मामा पुनरुत्थान हुनुभयो, त्यो पनि एन्जेलिक नेचरमा, ठिक छ। त्यसै कारणले गर्दा उहाँ डिफ्रेन्ट फर्म्सहरूमा चाहिँ चेलाहरूसँग 40 दिनसम्म देखा पर्नुभयो, बुझ्दै हुनुहुन्छ? र अनि अन्तिममा अब हामीले के हेऱ्यौँ त भन्दाखेरि उहाँ कस्तो हुनुहुन्छ त अहिले? हाउ हि इज नाउ भन्दाखेरि उहाँ चाहिँ अहिले डिभाइन नेचरमा हुनुहुन्छ। एमेन, बुझ्दै हुनुहुन्छ? ल धेरै धेरै धन्यवाद। हामी आजको वचनलाई यहीँ अन्त गर्नेछौँ। तपाईँहरूले एकदमै ध्यान दिएर सुन्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद। बुझ्नुभएको छैन, केही प्रश्नहरू छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ।